अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
कर्णालीमा उडान भर्ने जहाजहरू सिटी अफिस बिनाका, सिटी अफिस नहुँदा यात्रु टिकट र कार्गो सामानमा दलाली।
बर्दियामा थारू बहुल गाउँपालिका माग्दै सदरमुकाममा प्रदर्शन, चारवटा गाविसलाई मिलाएर एउटै गाउँपालिका बनाउन माग।
व्यवसायिक खेतीका लागि अदुवाको नयाँ जात सिफारिस, नेपालगञ्ज स्थित शिक्षण अस्पतालमा शौचालयको दुर्गन्धले हैरान।
र संचार मन्त्री कार्कीद्वारा कोहलपुर स्थित एनटिभीको निरीक्षण प्रसारण केन्द्र सुचारू गर्न सरकार सकारात्मक रहेको प्रतिक्रिया।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नुको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
याद गर्नुहोस्, हरेक बिहिबार दिउँसो 1 बजेदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वारा चेक जाँच हुन्छ। साथै हरेक शुक्रबार दिउँसो 2 बजेदेखि हात जोडी नसा तथा मेरुदण्ड रोग विशेषज्ञद्वारा चेक जाँच पनि हुन्छ। आजै आफ्नो नाम दर्ता गराउनुहोस्। सम्पर्क फोन नम्बर 081-560-063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाहे।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा कर्णालीमा उडान भर्ने जहाजहरू सिटी अफिस बिनाको प्रसंग। राजा विमानस्थल नेपालगञ्ज हुँदै कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पामा उडान भर्दै आएका निजी विमानमा सिटी अफिस नहुँदा यात्रु विमानस्थलमा टिकट काट्न बाध्य छन्। विमानस्थल रहेका शहरमा उडान भर्ने जहाजले टिकट बुकिङ, टिकट लिन, सामान कार्गो गर्न सिटी अफिस अनिवार्य रहे पनि यहाँ स्थापना गरिएको छैन। नेपाल वायुसेवा निगम बाहेक अन्य जहाज कम्पनीले सिटी अफिस सञ्चालनमा नल्याउँदा कर्णालीका यात्रु टिकट बनाउनदेखि कार्गो सामान भर्न विमानस्थल धाउन बाध्य छन्। राजा विमानस्थल हुँदै कर्णालीमा नेपाल एयरलाइन्स, गोपाल मकालु, काष्ठमण्डप, तारा र सिमरिगले सेवा दिइरहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल प्रमुख प्रताप बाबु तिवारीले काठमाडौँ उडान भर्दै आएका सौर्य, बुद्ध र तारा बाहेक कर्णालीमा उडान भर्दै आएका विमानस्थलको सिटी अफिस नरहेको बताउनुभयो। सिटी अफिस नहुँदा कर्णालीका यात्रु टिकट बुकिङ, कार्गो सामान पठाउन एयरपोर्टभित्र आउन बाध्य भएका छन्। निजी वायु सेवाले सिटी अफिस नराखेर विमानस्थलको टर्मिनल भित्रैबाट काम चलाउँदै आएका छन्। सिटी अफिस नराखिँदा विमानस्थलभित्र टर्मिनलमा भिड लाग्ने गरेको छ। कर्णालीमा यात्रु टिकट र कार्गो सामानमा दलाली समेत बढेको छ। आजको नागरिक दैनिकमा टेकेन्द्र बसालले लेख्नु भएको छ।
धदवार, पदनाहा, मगरागाडी र बनियाभारलाई एउटै गाउँपालिका बनाउनु पर्ने माग राख्दै आइतबार गुलरियामा स्थानीयले प्रदर्शन गरेका छन्। स्थानीयले विरोधमा विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरी जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन्। फेनावा गाउँपालिका संघर्ष समितिका संयोजक मोहनलाल थारूको नेतृत्वमा आएको जुलुसमा ठूलो संख्यामा चारै गाविसका बासिन्दाको सहभागिता रहेको थियो। स्थानीय विकास अधिकारी तेजराज शर्मालाई बुझाएको ज्ञापन पत्रमा स्थानीय पुनर्संरचना गर्ने विषयमा मगरागढीमा राय, सल्लाह, सुझाव संकलन गर्न आएको समय दलका प्रतिनिधि बुद्धिजीवी समाजसेवीबाट चारै गाविसलाई गाउँपालिका बनाउने निर्णयलाई कार्यान्वयन गर्न माग गरिएको छ। चार गाविसलाई फेनावा हुनुपर्ने भनी निर्णय भएकाले सोही अनुसार गर्नुपर्ने माग राखिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। 62% थारू आदिवासीको बाहुल्य रहेको पहिचानका आधारमा चार गाविसलाई एउटा गाउँपालिका बनाउनु पर्ने स्थानीयले बताएका छन्। मागप्रति व्यवस्था गरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ। जनआन्दोलनपछि यो सबैभन्दा ठूलो जुलुस भएको स्थानीयले बताएका छन्। कान्तिपुरमा खबर छ।
टाइफाइडको समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी 35 वर्षीय घना नेउपानेलाई घर फर्किँदा अर्को कुनै रोग लिएर फर्किनुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ। बर्दिया सानो श्री निवासी घना राम्रो सेवा सुविधा पाउने आशाले गर्दा महँगो शुल्क तिरेर भए पनि प्राइभेट अस्पतालमा भर्ना हुनुभयो। अब उहाँ अस्पतालको मेडिकल वार्डमा बस्न थाल्नुभयो। जब उहाँ अस्पतालको मेडिकल वार्डमा बस्न थाल्नुभयो त्यहाँको दुर्गन्धबाट उहाँ शनिबारबाट दिक्काउनु भएको छ। वार्ड नजिकै रहेको शौचालयको दुर्गन्ध सिधै नाकमा ठोकिन्छ। शौचालय हेऱ्यो कि बान्ता आउन खोज्छ। त्यहाँको गन्ध सिधै नाकमा आएर ठोकिन्छ। अहिलेसम्म दुर्गन्ध सहरे बसेका छौँ घनाले सुनाउनु भयो। उहाँ मात्र होइन अधिकांश बिरामी र कुरा दुर्गन्धबाट आजित भएका छन्। बिरामी भेट्न अस्पताल पुग्ने जोखै व्यक्ति नाक थुनेर ओहोर दोहोर गर्ने गरेका छन्। शिक्षण अस्पतालका शौचालयको दुर्गन्धले बिरामीलाई अन्य रोगको आक्रमण गर्ने खतरा बढेको बताइएको छ। अस्पतालका शौचालयमा दुर्गन्ध बढे पनि व्यवस्था गरिएको भन्दै सामाजिक सञ्जालबाट समेत आलोचना भइरहेको छ। यता अस्पताल प्रशासनले भने शौचालयको मरम्मत कार्य चलिरहेकाले केही दिनसम्मका लागि दुर्गन्धित भएको जनाएको छ। प्रशासन प्रमुख कुमार अधिकारीले शौचालय बिग्रिएका कारण मरम्मत गर्दैछौँ, पूर्ण रूपले सरसफाई गर्न अझै 2-4 दिन लाग्न सक्छ भन्नुभएको छ। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले लेख्नु भएको छ।
अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अदुवाको नयाँ जात कपुरकोट अदुवा 2 उन्मोचन गरी उक्त जातको अदुवा मध्यपहाडी भेकमा व्यवसाय खेतीका लागि सिफारिस गरेको छ। यो खबर सल्यानको हो। इलाम जिल्लाको जिरमारे गाविसबाट संकलन गरी अदुवा बाली अनुसन्धान कार्यक्रममा छनौटपछि नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका विभिन्न अनुसन्धान केन्द्रहरूमा र कृषकको बारीमा परीक्षण गर्दा उपयुक्त ठहरिएकाले यस जातलाई उन्मोचन गरिएको हो। नयाँ जातको अदुवा बिउ उत्पादनका लागि पूर्वाञ्चलको इलाम, मध्यमाञ्चलको हेटौँडा, पश्चिमाञ्चलको पाल्पा, मध्यपश्चिमाञ्चलको सल्यान र सुदूरपश्चिमको कैलालीमा पठाएको अदुवा बाली अनुसन्धान प्रमुख तथा कार्यक्रम संयोजक बन्धुराज बरालले बताउनु भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नेपाल टेलिभिजनको गोलपुर स्थित क्षेत्रीय प्रसारण केन्द्रको निरीक्षण गर्नुभएको छ। सुर्खेत जाने क्रममा हिजो मन्त्री कार्कीले सशस्त्र द्वन्द्वका समयमा उपकरण लुटिएपछि बन्द अवस्थामा रहेको गोलपुर केन्द्रको निरीक्षण गर्नुभएको हो। त्यस अवसरमा उहाँले गोलपुर केन्द्र पुनर्सञ्चालनका लागि आवश्यक पूर्वाधार सामग्री तथा समस्याहरू लिखित रूपमा लेखी पठाउन केन्द्रका इन्जिनियर अर्जुन कुमार बटालालाई निर्देशन दिनुभयो। गोलपुर प्रसारण केन्द्र सुचारू गर्न सरकार सकारात्मक रहेको मन्त्री कार्कीको भनाइ छ। कार्कीसँगै यसअघिका सार्जना सञ्चार मन्त्रीले समेत गोलपुर प्रसारण केन्द्रका लागि प्रतिबद्धता जनाइसकेका छन्। तर प्रसारण अझैसम्म हुन सकेको छैन। पश्चिम डायरीमा घाँसको बिउ उत्पादक किसानका समस्या,
कतिपय ठाउँमा चाहिँ बिउ बिक्री भएन भन्ने किसिमको गुनासो आएको छ, कतिपय ठाउँमा चाहिँ हामीले बिउ पाएनौँ भन्ने किसिमको गुनासो पनि आएको छ,
लगायतका अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
QFX सिनेमाज बागेश्वरीमा यहाँहरूलाई स्वागत छ।
अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायक सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगञ्जमै।
पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगञ्जकै पहिलो अत्याधुनिक सिनेमा हल। बुकिङ तथा लोयल्टी मेम्बर बन्न सम्पर्क bageshwari.qfxcinemas.com वा फोन नम्बर 41 13 30।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363389।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
दिनको चाड दसैँ तिहार,
पशुपति पेन्ट सबैलाई उपहार, सबको मन पुरुङै रङ्गी चङ्गी घर, पशुपति पेन्ट्सले गाउँ शहर।
पशुपति पेन्ट्स रङ बिनाको उत्सव कहाँ उत्सव हुन्छ र, त्यसैले पशुपति पेन्ट्सले ल्याएको छ सबैका लागि घर रङ्ग्याउन महापर्वको रङ्गोत्सव। भाग्यशाली विजेताहरूले जित्न सक्नेछन् आकर्षक उपहारहरू, 42 इन्चको स्मार्ट टिभी 4 जनालाई, वासिङ मसिन 4 जनालाई, 220 लिटरको फ्रिज 4 जनालाई, स्मार्टफोन 8 जनालाई, आधा तोला सुन 8 जनालाई, 10 तोला चाँदी 16 जनालाई र बम्पर उपहारमा रोयल इनफिल्ड बाइक 1 जनालाई। अब रङ्गाउने होइन त,
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँके।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सर एफएम .org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेका व्यवसायी घाँस खेती गर्ने कृषकहरू उत्पादन भएको घाँसको बिउ बिक्री नहुँदा समस्यामा परेका छन्। उत्पादन भएको घाँसको बिउ 6-7 महिनासम्म घरमै थन्काउनु परेको बाध्यता उनीहरूले सुनाए। घाँसको बिउ बिक्री गर्दा आएका समस्या र समाधानको उपायबारे कुराकानी गर्दै राष्ट्रिय चरण तथा पशु आहार केन्द्रका पशु विकास अधिकृत रामचन्द्र पुडासैनी,
यसमा हाम्रो प्रशस्त ध्यान गएको छ र अहिले मुख्य चाहिँ समस्या अहिले चाहिँ धेरै जसो चाहिँ आएकै किसानहरूको गुनासो पनि बिउमै आउँछ। कतिपय ठाउँमा चाहिँ बिउ बिक्री भएन भन्ने किसिमको गुनासो आएको छ, कतिपय ठाउँमा चाहिँ हामीले बिउ पाएनौँ भन्ने किसिमको गुनासो पनि आएको छ, र हाम्रो चाहिँ हामीले बिउ लगायौँ बिउ बिक्री भएन भन्ने किसिमको गुनासो पनि आएको छ। त्यो कारणले गर्दाखेरि यो लिङ्केजको अभाव हो है, यसमा हामीले लिङ्केज गराउन सक्नुपर्छ। कतिपय जिल्लाहरूमा माग कति छ, कुन जिल्लामा बिउको माग कति छ, कुन जिल्लामा बिउको चाहिँ उत्पादन कति छ, त्यसको हामीले चाहिँ रेकर्ड राखेर चाहिँ लिङ्केज गरायौँ भनेदेखि वास्तवमा यो समस्या चाहिँ ठुलो होइन, यो चाहिँ तुरुन्तै चाहिँ सुल्झिने समस्या हो, यसको लागि हामी चाहिँ निरन्तर लागिरहेका छौँ।
किसानले 6-7 महिनासम्म बिउ उत्पादन गरिसकेपछि बिउ बेच्नको लागि कुर्नुपर्ने अवस्था छ, यति लामो लिङ्केज त नहुनुपर्ने होइन?
यस्तो भयो, अब यो सिजन जस्तै बिउ उत्पादन जस्तै अब जस्तै हिउँदै घाँसको बिउ उत्पादन अब चैत वैशाखतिर अथवा चाहिँ फागुन चैततिर अब भयो भनेदेखि त्यसको लगाउने सिजन भनेको अब फेरि असोज कार्तिकतिर हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो बिचमा चाहिँ अब बिउ उत्पादन गर्ने किसानले नै त्यो स्टोर गरेर राख्नु पर्यो होइन, पछि अब त्यो बिचमा उसले स्टोर गरिसकेपछि अब लगाउने समयमा चाहिँ बिउको चाहिँ बिक्री वितरण भइहाल्छ। त्यो 5-6 महिना चाहिँ किसान आफैले स्टोर गरेर राख्नुपर्ने हुनसक्छ।
किसानले त जुन उत्पादन गर्छ त्यो उत्पादन गर्दाखेरि किसानलाई लगतै पैसा चाहिनुपर्ने आवश्यकता हुन्छ, र तत्काल बिक्री गर्न नपाउँदा त उनले किसान जति उत्साहित हुनुपर्ने हो त्यहाँनिर नभएको अवस्था देखिन्छ नि।
यसको लागि चाहिँ हामीले एउटा कार्यक्रम पनि अब गत वर्ष थियो, जस्तै अर्को वर्षको लागि चाहिने बिउ अहिले भण्डारण गरेर राख्ने भनेर चाहिँ जिल्ला पशु कार्यालयमा हामीले कार्यक्रम राखेका थियौँ। हिउँदमा चाहिने बिउको लागि चाहिँ बिउ सञ्चय तथा भण्डारा भन्ने कार्यक्रम पनि राखेका थियौँ। अब त्यसमा पनि कतिपय ठाउँमा समस्या आयो, जिल्ला पशु कार्यालयमा त्यो कार्यक्रम राख्दाखेरि अब 5-6 महिना उसले चाहिँ भण्डारण गरेर राख्ने, त्यसपछि त्यसको व्यवस्थापन गर्नु पर्यो, अब त्यसमा पनि अब विभिन्न स्टोरेज गर्दाखेरि चाहिँ समस्याहरूको कारणले गर्दाखेरि अब त्यसमा पनि अलिकति गुनासोहरू आयो। अब तत्कालै चाहिँ अब त्यस्तो चाहिँ अब को लागि अब के उपायहरू त निकाल्न सकिन्छ त्यसको लागि?
अब किसानहरूले भण्डारण गर्नुहुने, तपाईँहरूले चाहिँ खरिद गरेर भण्डारण गर्न नहुने भन्ने पनि हुन्छ र?
होइन, मैले त भन्न खोजेको त होइन है, अब यसमा जस्तै भण्डारण गर्दाखेरि अब जिल्ला पशु कार्यालयको चाहिँ अब स्रोत साधनको कुराहरू हुन्छ, उसको भण्डारण क्षमता कति छ, तुरुन्तै अब भण्डारण चाहिँ गर्न सक्ने अवस्था छ कि छैन, त्यसपछि चाहिँ अब नयाँ ठाउँमा भण्डारण गर्दाखेरि चाहिँ अब प्राविधिक रूपले चाहिँ जस्तै चाहिँ ऱ्याट प्रुफ भनिन्छ, मुसा पस्न नसक्ने हुनु पर्यो, वाटर प्रुफमा हुनु पर्यो, त्यो किसिमले भण्डारण गर्न सकिएन भनेदेखि अब क्वेसन प्राविधिकमाथि आउँछ, तपाईँहरूले चाहिँ प्राविधिक रूपमा पनि अब यो चाहिँ अब यो किन भण्डारण गर्न सक्नु भएन भन्ने किसिमको क्वेसनहरू आउन सक्छ। त्यसको लागि चाहिँ अगाडि नै चाहिँ अब तयारी अवस्थामा भएको अवस्थामा चाहिँ कतिपय जिल्लामा समस्या छैन र कतिपय नदिए अवस्थामा त्यो किसिमको सेवा सुविधा अथवा इन्फ्रास्ट्रक्चर नबनेको अवस्थामा चाहिँ समस्या भएको भन्न खोजेको मैले चाहिँ।
अब किसानहरूले जुन उत्पादन गरेका छन् छ सात महिना पर्खिए तर पनि अहिले उहाँहरूले चाहिँ उधारोमा आफ्नो घाँसको बिउ चाहिँ बिक्री गरिरहनु परेको छ बिवृद्धि फर्मलाई, उधारोमा किन किनिरहनु भएको यहाँहरू?
त्यो चाहिँ अब त्यसको लागि चाहिँ अब चरन तथा घाँसेबारी बिवृद्धि फार्म अब गाउँघाटको कुरा गर्नुभयो होला तब त्यसको बारेमा म बुझ्छु होइन, तर समस्या के छ भनेदेखि अब उसले पनि सङ्कलन गरेर राख्ने हो गाउँघाट फार्म जुन हाम्रो चाहिँ सरकारी फार्मै हो त्यो, उसले चाहिँ बिउ सङ्कलन गरेर राख्छ र जस्तै बिक्री भइसकेपछि कुनै चाहिँ प्राइभेट फार्म अथवा सरकारी कार्यालयहरूबाट चाहिँ भुक्तानी भएपछि त्यसपछि किसानलाई भुक्तानी गर्ने परिपाटी छ होला त्यो होइन, नत्र भनेदेखि अब त्यो फार्मले भएको अब स्रोतबाट चाहिँ अब दिन सक्ने अवस्था छैन कि उसले चाहिँ त्यहाँको फार्मको चाहिँ अब चाहिँ प्रमुखले अथवा उसले आफूले आफ्नै पैसा लगानी गरेर चाहिँ त्यो किन्नुपर्ने अवस्था छ र यस्तो चाहिँ उधारोमा पनि तपाईँको चाहिँ एक डेढ महिनाभन्दा लामो समय जाँदैन किन भन्दाखेरि उहाँहरूले चाहिँ अब अहिले कलेक्सन भइरहेछ साउन भदौसम्म एक दुई महिनामा उहाँले कलेक्सन गर्नुहुन्छ, त्यसपछि अब असोज कार्तिकसम्म चाहिँ बिउ चाहिँ खरिद भइसक्छ, खरिद हुने बित्तिकै उहाँले पेमेन्ट गर्नुहुन्छ, त्यो कारणले गर्दाखेरि दुई तिन महिनाको लागि चाहिँ त्यो समस्या हो र यसलाई पनि अब किसानहरूबाट ठुलै किसिमको गुनासो अथवा त्यस्तो किसिमको आएको छ भनेदेखि यसको लागि पनि उपाय खोजी गर्न सकिन्छ।
सरकारी निकायले नै उधारोमा खरिद गरिदिएपछि उनीहरूले अब कहिले पाउने भन्ने अझै पनि निश्चित छैन, यस्तोतर्फ यहाँहरूको ध्यान गयो भने चाँडै किसानहरूले चाहिँ पैसा पाउने थियो कि भन्ने हो।
ठिकै छ, यस यहाँले महत्त्वपूर्ण कुरा उठाउनु भयो, यसको लागि चाहिँ अब के गर्न सकिन्छ अब हामी छलफल गरौँला र के उपाय निकालौँला।
भनेपछि अब आगामी वर्षमा किसानहरूले चाहिँ उत्पादन गरे लगतै घाँसको बिउ बिक्री गर्न पाउँछन् त्यो पनि नगद क्यासमा?
हजुर, त्यतातिर हामी तदारकसार लाग्नेछौँ, छलफल गर्नेछौँ र त्यसमा चाहिँ बढी चाहिँ ध्यान केन्द्रित भएर त्यसको समस्याको समाधान निकाल्नेछौँ।
राष्ट्रिय चरण तथा पशु आहार केन्द्रका पशु विकास अधिकृत रामचन्द्र पुडासैनी र खगेन्द्र दाहाल जाजरको डोल्पा सडक अन्तर्गत भेरी नदीको बैरीताल पुल निर्माण अलपत्र परेको छ। रुकुमको चिसापानी र जाजरकोटको डाँडा गाउँ छेपका बीच भेरी नदीमा बन्ने उक्त पुल तीन वर्षदेखि अलपत्र रहेको हो। नदीको दुवैतर्फका पिलर बनिसकेका छैनन्, आधा मात्र निर्माण गरेर रोकिएको दुई वर्ष बितिसकेको छ। पुलको स्पाप लगायतका निर्माण सुरु समेत हुन सकेको छैन, निर्माण कम्पनीको लापरवाहीले पुल निर्माणको बाँकी काम अलपत्र परेको हो। तीन वर्ष अघि आशिष निर्माण सेवा काठमाडौँले पुलको ठेक्का लिएको थियो। 8 करोड लागतमा निर्माण हुने 66 मिटर लामो पुलको निर्माण अवधि 2073 मङ्सिर पहिलो सातासम्म भएको सड़क डिभिजन चौरजहारीका इन्जिनियर धनबहादुर बुढाले बताउनु भयो। सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई 36 महिना समय हुन्छ। उहाँले भन्नुभयो चालु आर्थिक वर्षको पुलको निर्माण सम्बन्धी कुनै पनि प्रगति नभएको इन्जिनियर बुढाले बताउनु भएको छ। आजको कान्तिपुर दैनिकमा भीमबहादुर सिंहले जाजरकोटबाट खबर लेख्नु भएको छ।
करिब 2 महिनादेखि सुर्खेत र जाजरकोट जिल्ला प्रहरी कार्यालय प्रमुख विहीन बनेका छन्। सुर्खेतका तत्कालीन प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठ र जाजरकोटका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्ल सरुवा भएर काठमाडौँ गएपछि दुवै जिल्ला प्रहरी प्रमुख विहीन भएका हुन्। चाडपर्वको मुखमा प्रहरी प्रमुख नहुँदा विशेष सुरक्षा व्यवस्था निर्माण लगायतका काम प्रभावित भएको बताइएको छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधव नेपालले सुर्खेत र जाजरकोट जिल्लामा छिट्टै प्रमुख आउने बताउनुभयो। डिआइजी नेपालले सम्भवतः एक दुई दिनमै नयाँ प्रमुख दुवै जिल्लामा आइसक्ने जानकारी दिनुभएको छ। पश्चिम डायरीमा चाडपर्वमा उपभोग्य वस्तुमा सहुलियत
छुटैमा दिइरहेछौँ, दसैँको मौका आउनला छ, अब छुटमै दिँदैछौँ, 10% छुटमा
केही आयो भने फ्री सामानहरू त्यो पनि दिन्छौँ
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
चाडबाड आउँछन् जान्छन् फेरि आउँछन् जान्छन्, हजुरले मैले भनेको कहिले मान्नु भएन।
थाहा छ तिम्रो कुरा, त्यही साडी सुटको कुरा त गर्न खोजे होला, मैले ल्याएको छैन र?
ल्याउनु त ल्याउनु भएको छ तर नवदुर्गा इन्टरप्राइजेसबाट ल्याइनु भएको छैन।
हजुर, हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ। सम्पर्क नवदुर्गा इन्टरप्राइजेस न्यू रोड नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-525-561-98-85-44-244।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-528-011-528-012।
आउन त दिउ त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ, अब त जति फकाइ नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो।
सुन त लौ यो सामान राख।
वाउ कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ। एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो लिएहाले, अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज, महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। आसन्न चाडपर्वसँगै बजारमा किनमेल गर्नेको चाप बढेको छ। पर्व लक्षित सामग्री खरिदका लागि सस्तो मूल्यमा पाइने लोभमा हिजो आज छिमेकी रूपैडिया बजारमा उपभोक्ताको थामी नसक्नु भिड छ। चाडपर्वको समयमा पनि यहाँका व्यवसायीहरूले नेपाली ग्राहकलाई आकर्षित गर्न नसक्दा करोडौँ अर्थतन्त्र पारी गइरहेको हो। चाडपर्वलाई लक्षित गरेर उपभोक्ता सहजताका लागि व्यवसायहरूले के गर्दैछन् त सुनौ आजको नागरिक आवाज।
चुनावी बन्जार चाडपर्वलाई लक्षित गरेर अब सामान त अब सस्तो त अब एक हिसाबले होइन, रुपियाँभन्दा त यहीँ सस्तो छ अब सामानहरू 10% अब त्यही 5% जति मिल्छ। बारेमा सरकारले नै चासो त दिनु पऱ्यो नि।
टो बार खत्री हामीहरूले सामान त छुट्टैमा दिइरहेको छौँ, दसैँको मौका आउँला छ, अब छुटमै दिँदैछौँ, 10% छुटमा दिन्छौँ। हामी त सकभर इन्डियामा नजाने नेपालमै किन्न अनुरोध गर्दछौँ। हाम्रो लगानी पनि उठ्थ्यो, सहज तरिकाले उहाँहरूलाई सामान पनि बेच्न सक्थ्यौँ। उताबाट ल्याएको सामानहरू सस्तो हुन्छ भनेर उतै जानुहुन्छ, तर उहाँ महँगै पर्नुहुन्छ। उहाँहरू
लक्ष्मी देवी सब किरानाको पसल पाउँछ, हर्दी धनियाँ मिर्चा नारियल 10 रुपियाँ सस्तो पाउँछ, सामानहरू मिलाएर दिन्छ।
शिवानी वैश्य, अब प्रफिट त हामीलाई केही छैन, अहिले पनि बिक्रीबाट त्यति छैन रुपैडियाको कारणले, तर त्यस्तो रुपैडियामा सस्तो पाइन्छ भन्ने केही छैन। त्यति नै रेटमा फुटकर लिन गयो भने त्यति नै रेटमा पाइन्छ चाहिँ। अब यहाँ सोच मात्र हो मान्छेको कि रुपैडियामा सस्तो पाइन्छ भनेर, केही आयो भने फ्री सामानहरू त्यो पनि दिन्छौँ, अनि अब त्यही कस्टमरहरूलाई भने यो
रेशम सेरे। इन्डिया जाने भनेको मेन गरी खाद्यान्न र थान कपडा लेडिज आइटमहरूको लागि हो। व्यापारीले भन्दा नि विशेष पहल त सरकारले थाल्नुपर्छ, व्यापारसँग लिडिङ संस्था भएको नाताले त्यसले पनि आफ्नो रोल खेल्नुपर्छ। अब हाम्रो दोकानमा त छुट त भइहाल्छ। अब
लेखनाथ भण्डारी, सहज त हामीले उहाँभन्दा अहिले सस्तो दिए पनि विश्वास गर्दैन मान्छेहरूले। हेर्नुहोस् त्यस्तो कुराहरू छ, उहाँको रेटमा हामीले उहीँ आइसी इन्डियन रेट पढेका कोही कट्टुहरू सेन्टोहरू भन्छ, त्यो रेट भन्दाखेरि उहाँले विश्वास लाग्दैन कि उहाँ सस्तो पाउँछ भनेर जानुहुन्छ। के अरे नेपालगञ्ज आउँदा रुपियाँ सस्तो पर्छ भन्ने कुरो हुन्छ, ठगिनुहुन्छ उहाँको रटमेट ठगिनियो।
बाँकेका पेसाकर्मीहरूले बाँकेमा प्रादेशिक राजधानी र उच्च अदालतको आवश्यकतामा जोड़ दिएका छन्। पापड सम्बद्ध पेसाकर्मीसँग आइतबार गरिएको छलफलमा सहभागीहरूले सुनवाई नभए हुने आन्दोलनमा साथ दिने प्रतिबद्धता जनाएका छन्।
दसैँ तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज स्थित जमुना नाकामा लर्को लाग्ने गरेको छ। मजदुरीका लागि भारतका विभिन्न स्थानमा गएका उनीहरू दसैँ तिहार मनाउनका लागि घर फर्किरहेका हुन्। भारतबाट फर्किने यात्रु लुटिने र ठगिने गरेको पाइएपछि त्यसलाई रोक्नका लागि बाँके प्रहरीले सीमामा निगरानी बढाएको जनाएको छ।
नेपाली काङ्ग्रेसको क्षेत्र नम्बर 3 को क्षेत्रीय समितिलाई 7 महिनापछि पूर्णता दिएको छ। क्षेत्रीय सभापति रमेश गुप्ताका अनुसार उपसभापतिमा राम मनोरथ अहिर, सचिव सुनिल सिंह हमाल र सहसचिवमा जुल्फिकार अली मनिहारलाई मनोनित गरिएको हो। कार्यसमितिलाई पूर्णता दिन निकै तहको छलफलपछि सर्वसम्मत गर्न सफल भएको भन्दै गुप्ताले संगठनलाई पूर्णतापछि गति दिन सकिने विश्वास गर्नुभयो।
पश्चिम डायरीमा अब नागरिक मत। संविधानको सहज कार्यान्वयन बारे आजको नागरिक मतमा बाँके मैटवाका गंगा कार्कीको विचार।
सहज बनाउनको लागि राजनीतिक दलदेखि 600 जुन हाम्रो रिप्रेजेन्टेटिभ जनताका छन् उहाँहरूको एउटै स्वर हुनु पर्यो। राज्यमा सुशासन कायम गर्न सबैभन्दा अंशभन्दा छोड्नु पर्यो, त्यही नै ठुलो कुरा हो। अंशभन्डाको जुन अहिलेको चलन भने अंशभन्डाको हो, यहाँ कुनै मागभन्दा अंशभन्डा हो, सबैलाई अंशभन्डा चाहिएको हो, योभन्दा अरू केही होइन। यसमा तपाईँ शासकको कमजोरीका कारणले भएको हो। यसमा तपाईँ भन्दाखेरि यो जातीय विभेद ल्याउने जुन हिजोको नेतृत्वहरू थिए उहाँहरूकै कारण भयो। यसमा भन्दाखेरि फेरि 52 लाग्ला, हिजोको अवस्था 4-52 गरे हो।
यिनै खबरसँगै बिहानको पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णालीमा उडान भर्ने जहाजहरू सिटी अफिस बिनाका सिटी अफिस नहुँदा यात्रु टिकट र कार्गो सामानमा दलाली
बर्दियामा थारू बहुल गाउँपालिका माग्दै सदरमुकाममा प्रदर्शन चारवटा गाविसलाई मिलाएर एउटै गाउँपालिका बनाउन माग
व्यवसायिक खेतीका लागि अदुवाको नयाँ जात सिफारिस नेपालगञ्ज स्थित शिक्षण अस्पतालमा शौचालयको दुर्गन्धले हैरान
र संचार मन्त्री कार्कीद्वारा कोलपुर स्थित एनटिभीको निरीक्षण र प्रसारण केन्द्र सुचारू गर्न सरकार सकारात्मक रहेको प्रतिक्रिया
पश्चिम डायरी कृष्णसार एफएम .org मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशु र म प्रिया बिदा हुन्छौँ आज असोज 10 गते सोमबार सेप्टेम्बर 26 तारिक तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् नमस्कार
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
जिल्ला जनस्वास्थ्य कार्यालय बाँके प्लान नेपाल गेरुवा ग्रामीण जागरण संघ र रेडियो कृष्णसार एफएमको आमा र नवजात शिशुको जीवन रक्षाका लागि जारी सन्देश
नियमित 4 पटक 4 महिना 6 महिना 8 महिना र 9 महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले रु 400 र 500 उपलब्ध गराउँछ
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा 3 पटक 24 घण्टाभित्र 3 दिन 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ र कुनै खतराका लक्षणहरू देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जचाउनु पर्छ
बच्चा जन्मेको 25 दिनभित्र निशुल्क जन्म दर्ता गराई बालबालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो